उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। कार्यक्रम श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी हर्क खडायतको उपन्यास देशले हारेको युद्धको वाचन सुन्दै आएका छौं। आज यसै उपन्यासको 5 औं श्रृंखला वाचन हुन्छ, पृष्ठ 96 बाट। मेरा आफन्त को कहाँ बस्छन् भन्ने कुरा केही थाहा थिएन। कमरेड भास्करको नम्बर थियो मसँग। हामी कुनै बेला जनयुद्धका सहयात्री थियौं। बस पार्क झरेर उहाँलाई फोन गर्नुपर्ला भन्ने सोच्दै बाटो काटिरहेको थिएँ। थानकोटबाट साँगुरो र बाक्लो भिडभाड छिछोल्दै बस बालाजु पुग्यो। पिसियोतिर छिरे कमरेड भास्करलाई फोन गर्न। पुरानो चिन्जानलाई दोहोऱ्याउँदै जनयुद्धको यात्रा सम्झाए। साह्रै खुसी भएर उहाँले आफ्नो थातबासको ठेगाना भन्नुभयो। बानेश्वर शङ्खमूलतिर बस्नुहुँदो रहेछ। शान्ति स्थापनापछिको हाम्रो पहिलो भेट थियो। भास्करजीले सबै कुरा यथार्थमा सुनाउन आग्रह गर्नुभयो। मैले पनि मनभित्रका पीडा सुनिदिने कोही भेटेको थिइनँ। आफूभित्रै गुम्सिएका थिए, कसैलाई सुनाउन नपाउँदा यी पीडा। आफू जस्तै युद्धको भुक्तभोगी छेउ आफ्ना कुरा राख्न पाउँदा मन हलुङ्गो भयो। उहाँ धेरै गम्भीर भन्नुभयो। लिस्टेको भिडन्तमा उहाँको पनि बायाँ खुट्टामा नै गोली लागेको थियो। जे होस्, उपचार गर्नुभएछ। उहाँले पनि आफ्ना सबै कुरा सुनाउनु भयो। उहाँको कुरा मनमा केही आशाका सम्भावना खडा भए र खुट्टाको उपचार हुने कुरामा पनि निश्चिन्त भए। नेपाली आमाका बहादुर छोरा, जसले युद्धमा जनताको मुक्तिका लागि इमान्दार भएर लडेका थिए, देशमा विद्यमान जातीय विभेद र उत्पीडनका विरुद्ध बन्दुक उठाएका थिए, तिनीहरूले आफ्नो व्यक्तिगत जीवनको ख्याल कहिल्यै गर्थेनन्। मात्र देश भने, जनता भने, भोक तिर्खा केही नभनी ज्यानको माया मारेर लागिरहे। जनताका लागि सुन्दर सपना देख्दै लड्दाका ती दिन उनीहरूले साह्रै कष्टसँग बिताएका थिए। खुट्टाको घाउ देखाउँदै उहाँलाई भने, कष्ट कष्टको जिन्दगी बिताउन साह्रै गाह्रो हुने रहेछ भास्करजी। जनयुद्धका बेला हामीले जनतालाई बाँडेका आश्वासन आज झुटा ठहरिँदैछन्। जनताको मुक्तिका लागि भनेर थालेको अभियान तथाकथितको बहाना साबित हुँदैछ नेतृत्व पङ्क्तिका कारण। आजभोलि गाउँघरमा सोझा जनताका अगाडि हामी मुख देखाउन लायक छैनौँ। गहभरि बिलौन साँच्दै उहाँले भन्नुभयो, साँच्चै हामीले जनतालाई ढाँटे जस्तै भयो। नेताहरू सुखसैलमा रमाउँदै जाँदा आज जनयुद्धको मरममाथि कुठाराघात भएको हो। साँचो अर्थमा भन्ने हो भने जनताको मुक्तिका लागि भनेर थालेको युद्ध आज केवल नेताको कुर्सीका लागि सीमित बनेको देखियो। तमाम घाइते दाजुभाइहरू पीडाको छटपट्टीमा तडपिरहेका छन्। धेरै घाइतेहरूका घाउले अझै अस्पताल जाने बाटो देखेको छैन। के गर्नु अमरजी, केही पीर नगर्नुहोस्। मेरो मनमा केही हौसला जागेर आयो, केही आशा पनि पलायो उहाँको कुराबाट। पुगेकै पछिल्लो दिन भास्करजीले पुलचोक जाउँ भन्नुभयो। खुट्टाको उपचारका लागि भोलिदेखि नै हिँड्नुहोला भन्नुभएको थियो। मन खुसी थियो, सजिलै विजय गर्न सकिने युद्धमा हिँड्न लागे जस्तै। खुट्टो मात्रै निको भइदिए पनि शरीरबाट एउटा पीडा हराउने थियो भन्ने सोच्थे। यो मन्त्री क्वार्टर हो, पुलचोक मन्त्री क्वार्टरको गेटभित्र छिर्ने बेला उहाँले भन्नुभयो, मन्त्रीहरू यहीँ बस्छन्। मैले उहाँको कुरा सुनेर टाउको हल्लाएँ। तपाईँहरू कहाँ जाने हो? गेटभित्र एउटा पुलिसले सोध्यो। शान्ति मन्त्री भेट्न जाने, उहाँले जवाफ फर्काउनु भयो। झोलामा के छ? उहाँको हातमा सानो झोला थियो। केही छैन भन्दै चेन खोलेर देखाउनु भयो। त्यहाँभित्रको केरकारले एकचोटि म झसङ्ग भएँ। भास्करजीले यो कुरा बुझिसक्नु भएको थियो। यस्तै यस्तै हुन्छ, अप्ठ्यारो नमान्नुहोस्। मलाई धैर्य पार्न उहाँले फेरि सम्झाउनु भयो। मन्त्री बस्ने घरको गेटमै प्रशान्त कमरेडसँग भेट भयो। लाल सलाम मुठी उठाउँदै उहाँले भन्नुभयो। हामी दुवैले अभिवादन फर्कायौँ। भेटघाट छैन त, कता छ तपाईँको बसाइ? भास्कर कमरेडसँग। उहाँले मलाई धेरै पहिलेदेखि नै काठमाडौँ बसिरहेको भन्ने बुझ्नुभयो सायद। यसको मतलब उहाँलाई चाहिँ काठमाडौँमा बस्न थालेको धेरै भइसकेछ भन्ने मैले बुझेँ। दुब्लाउनु भएछ, उहाँले मेरो पुरानो भौतिक शरीरलाई सम्झनु भयो। म अहिले निकै दुब्लो थिएँ युद्धको बेलाभन्दा। यी छलफलपछि हामी वेटिङ रुममा बस्यौँ। अक्सर मैले चिनेका कमरेडहरू बस्नुभएको थियो। सबैसँग अभिवादन गर्दै हात मिलाएँ। युद्धको बेलाभन्दा प्राय सबैका अनुहार उज्याला थिए। म धेरै समयसम्म कसैसँग नबोलेरै बसेँ। सबैजना आआफ्ना कुरामा रमाइरहेका थिए। मैले उनीहरूको कुरामा सहभागी हुने कुनै प्रसङ्ग फेला पारिनँ। भास्करजी पनि मेरो छेउमा गुमनाम भएर बस्नुभएको थियो। तपाईँ त बोल्नै भएन नि कमरेड, मेरो छेउमा बसेको ज्वाला कमरेडले मलाई सोध्नुभयो। होइन, तपाईँहरू बोल्दै हुनुहुन्छ, सुन्ने पनि त चाहियो नि, मैले भने। उहाँहरूले सोध्नुभयो, गाउँबाट भर्खर आउनुभएको? आज दुई दिन भयो। अनि के छ घरतिर? सबै ठिक छ। सबैको कुरामा हाँसुठटा मिसिएको थियो। युद्धका कुरा कसैले सम्झाएनन्। गहनता र भावुकता पनि कसैका कुरामा भेटिनँ मैले। युद्धको शास्ति र पीडा पनि कसैले दोहोऱ्याएनन्। भास्करजीले अझै मुख खोल्नु भएन। म निराश भएँ। साथीहरू युद्ध बिर्सेका हुन् कि भन्ने शङ्का लाग्यो। मन्त्री भेट्न पिए मार्फत भित्र नाम पठाउनु पर्ने रहेछ। पालो कुर्दै बस्यौँ। भित्रबाट नाम आइसकेपछि मात्रै मन्त्री भेट्न सकिने रहेछ। साथीहरूको कुरा बडा रमाइला थिए। एकछिनका लागि हाँसो उठ्दा भास्करजी चुपचाप देखेर मैले पनि बोल्नको कुनै अर्थ देखिनँ। पछि पछि धेरै ठाउँमा प्रतिक्रिया जनाउने ठाउँ पाएको थिएँ। भास्करजीले कुमले खोज्दै नबोल्नुहोस् भन्नुभयो। बाहिरभित्र गर्नेहरू पनि उत्तिकै थिए। मन्त्री साहब मिटिङमा जानुपर्ने भएर हिँडिसक्नु भयो। तपाईँहरू भोलि आउनुहोस्, केही छ भने मलाई टिपाइदिए पनि हुन्छ, पिएले आएर भन्यो। आफै भेटेर कुरा गरौँला भन्नुभयो भास्करजीले। गएकै बाटो लुरुलुरु कोठा फर्क्यौँ। खुट्टाको दुखाइ बढ्दै गएको थियो, पचाइरहेको थिएँ। काठमाडौँ पुगिसकेपछि सिर्जनासँगै पुराना साथीको याद आउन थाल्यो। सिर्जनालाई त झन् बिर्सिसक्ने कुरै थिएन। युद्धको बेला पनि पाइला पाइलामा उनको अनुहार खोज्थेँ। सिर्जनाका जस्तो भावुकता र व्यवहार भए कि जो कोहीसँग नजिकिने मन लाग्थ्यो। सिर्जनाको जस्तो बोलाइ हिँडाइ हेराइ र बुझाइ भएकी युवतीलाई निकै गम्केर हेर्ने मन लाग्थ्यो। अक्सर उनका गुणसँग मेल खाने केटी कमै भेटाएको छु आजसम्म। अघिल्लो दिन जस्तै गरी बिहानी मन्त्री क्वार्टर पुग्यौँ। धेरैजनासँग बाहिरै भेट भयो। त्यो दिन भास्करजी र म चिया नखाएर निस्केका थियौँ। भास्करजीको पछि कम्मर मर्काउँदै हिँड्थेँ म। मन्त्री भेट्ने आशामा घाइते खुट्टाको असह्य दुखाइ पचाउँदै हिँडेको हुन्थे। मन्त्री त आज बिहानै निस्किसक्नु भयो, हिजोको झोला छाम्ने प्रहरीले भन्यो। भास्करजी निराश हुनुभयो। घाइते खुट्टाको पीडाले मलाई भन्दा पनि उहाँलाई पोलिरहेको थियो। हामी युद्धकालमा पनि धेरै समय सँगै बसेर हिँडेका थियौँ। उहाँको भावना र व्यवहार मलाई पहिल्यै मनपर्थ्यो। जनयुद्धकालमा हामी एकअर्कालाई अति सघाउँथ्यौँ। उहाँसँग हुने बेला मेरो शरीरमा कुनै चोटपटक लागेको थिएन। पछि अलग अलग क्षेत्रमा बाँडियौँ। उहाँसँग अलग भएको केही समयमै म घाइते भएको थिएँ। हामी दुईका बानी र सोचहरू पनि धेरै मिल्छन्। उहाँका कुराहरू खेलाउँदा धेरै कमरेडहरू भ्रष्टिसकेको मैले अनुमान गरेँ। सँगै युद्ध लडेका साथीहरूलाई पनि आजै तिनीहरू बिर्सेको मैले पाएँ। हामी फर्क्यौँ। मन्त्री क्वार्टरदेखि मेन रोड पुग्दासम्म धेरै कमरेडहरूसँग हात मिलायौँ। युद्धपछि प्रायः साथीहरू काठमाडौँ फर्किसकेका रहेछन्। सशस्त्र युद्धको समयलाई सम्झिए। साफे बगर, मङ्गलसेन, बेनी, सन्धिखर्क, घोराही, जहाँ धेरै दाजुभाइले ज्यान गुमाएका थिए जनताको नयाँ सत्ता स्थापनाका लागि। आज साथीहरूको एकले अर्कोलाई हेर्ने दृष्टिकोणमा यसरी किन भिन्नता देखेको होला? क्रान्ति कमरेड के हो दौडा दौड? मन्त्री क्वार्टरतिर दौडँदै गएका एकजना कमरेडलाई भास्करजीले भन्नुभयो। मन्त्रीज्यूलाई पाँच दिन भयो भेट्न सकेका छैन, ढिलो भइसक्यो, निस्कन्छन् कि भनेर। ल ल, जसरी पनि भेटिहाल्नुहोस्। मैले फेरि थपेँ। ओहो कमरेड, कहिले? दौडँदै क्रान्ति कमरेडले मलाई सोध्नुभयो। तिन दिन भयो, हात हलाउँदै पछि भेटौँला भन्ने इसारा गरे। पुलचोकबाट शङ्खमूल हिँड्दै आयौँ। गाडीभित्रको हुलमिचमा च्यापिनुभन्दा बिस्तारै हिँड्नु मलाई सजिलो हुन्थ्यो। कुरा गर्दै हिँड्न झन्म आनन्द मान्थे। भास्करजीले जनयुद्धपछिका दुखेसाहरू साँची राख्नुभएको रहेछ। हिँड्दै बाटोमा सुनाउनु भयो। कोठामा पुगेर खाना पकायौँ, खायौँ र भाँडा माझ्यौँ। गोली लागेको खुट्टो उसाउँदै गएको थियो। बिस्तारै घाउमा बेरेको कपडा झिकेँ। घाउ पाकेको थियो, निचोरेँ। भित्रको विकार निस्केपछि केही समय मेरो लागि आनन्दको हुन्थ्यो। विकार फेरि भरिँदै जाँदा दुखाइको क्रम पुनः सुरु हुन्थ्यो। कोठाबाट निस्क्यौँ सिंहदरबार जानलाई। भास्करजीले सिंहदरबारभित्र छिर्नका लागि कोठाबाटै फोन गरेर नाम टिपाई माग्नु भएको थियो। भित्रबाट नाम आएपछि मात्रै लाइसेन्स वा नागरिकता देखाएर भित्र जाने चलन रहेछ। पहुँच नहुने जनताका लागि सिंहदरबारको ढोका सधैँ बन्द हुने देखे। चर्को घाम सहँदै गेटमा दुई घन्टा जति पर्ख्यौँ र पनि भित्रबाट नाम आएन। त्यसपछि हामी फेरि कोठा फर्क्यौँ। चिया खाएर फेरि उही गेटको अगाडि गएर उभियौँ। भास्करजीले नाम आयो कि भनेर पाँच नम्बर झ्यालमा गएर सोध्नुभयो। छैन, भित्रबाट आएको आवाज मैले तल उभिएरै सुने। भास्करजी हताश भएर मतिर फर्कनु भयो। कोठा फर्कने कुरा निश्चित भएको अनुमान गरे। जाउँ, उहाँले मलाई भन्नुभयो। मेरो घाउले उहाँलाई पनि दुखाइरहेको थियो। उस्तै गरी मलाई उहाँले हात समाउँदै डोराउनु भयो। दुखाइ, अप्ठ्यारोपन र असफलता बोकी हामी बिस्तारै हिँडेर कोठा पुग्यौँ। भित्र जान यस्तै अप्ठ्यारो हुन्छ भनेर नै म पुलचोक जाने गर्छु, मन्त्री भेट्नु परेमा, खटियामा बस्दै उहाँले भन्नुभयो। हाम्रो साथीहरूलाई पनि सहरको नसा लागिसकेछ, झोलाबाट औषधि निकाल्दै मैले भने। नसा मात्रै कहाँ हो र, अब ढल्ने हुन् कि भन्ने चिन्ता लागिसक्यो मलाई, उहाँले निराश अनुहार पारेर भन्नुभयो। बिस्तारै म औषधिको नसामा आनन्दित भने। दुखाइ कम हुँदै जाँदा निद्राको नजिक पुगेछु। भास्करजीका कुरालाई अँ गरी सघाइरहेको मेरो आवाज अचानक रोकिँदा आरामसँग निदाउनुहोस् उहाँले भन्नुभयो। जाऊ मैं दो बे बलिहारी, जाऊ मैं प्लस टू पढ्दै गर्दाका साथीहरू खोज्न मन लाग्यो। कोही त यिनै रोड र गल्लीहरूमा हिँड्दै होलान्, तर आज तीन चार दिनसम्म पनि मेरो कसैसँग जम्का भेट भएन। यही आशाले रोडमा हिँड्दा उस्तै अनुहारका अरू मान्छेलाई पनि बोलाउने मन लाग्छ। काठमाडौँ अहिले उबेलाभन्दा धेरै फरक भइसकेछ। रोड, भवन र गल्लीहरू त यति फरक भइसकेछन् भने मान्छे झन् कति परिवर्तन भयो होलान्। साथीहरूलाई भेट्ने तिर्सना मनभित्र साह्रै बिझ्न थाल्यो। सबैको हात हातमा मोबाइल होलान्, तर सम्पर्क गर्नलाई मसँग अहिले कसैको नम्बर छैन। बरु सिर्जना र उदयको घरको नम्बर चाहिँ अझै सम्झन सक्छु। पहिले पनि साथीहरूबीच फोन नम्बरकै विषयमा हुने चर्चाले धेरै समय खाइदिन्थ्यो। कसको नम्बर कण्ठ गर्नमा सजिलो भन्ने विषयमा साथीहरूमा जुहारी नै चल्थ्यो। उदयका घरको नम्बर सबैको भन्दा सजिलो थियो कण्ठ गर्नमा। सिर्जनाको टेलिफोन नम्बर मलाई पहिले साह्रै अप्ठ्यारो लाग्थ्यो। पछि त्यो नम्बरमा सबैभन्दा बढी फोन डायल गर्ने मनै थिएँ होला। फोन डायल गर्दाको प्र्याक्टिसले अझै कण्ठ छ। सिर्जनाको याद आउँदा तिर्सना मेटाउनका निम्ति एउटै त्यो फोनले औषधिको काम गर्थ्यो त्यति बेला। युद्धको बेला भने म कसैको सम्पर्कमा रहन सकिनँ। काठमाडौँ पुगेकै पछिल्लो दिन भास्करजीको मोबाइलबाट सिर्जनाको घरको नम्बरमा फोन डायल गरेको थिएँ। सम्पर्क हुन सकेन भन्दा उदयको घरको नम्बर डायल गरेँ, फोन उठेन। बेलुका उदयलाई फेरि फोन गरे, भास्करजीको मोबाइलबाट। दीक्षा बहिनीसँग कुरा भयो, उदय घरमा पुगेको रहेनछ, ड्याडी मम्मी पनि बाहिरै हुनुहुँदो रहेछ। पाटन कृष्ण मन्दिरको छेउमा छ उसको घर। फ्युचर स्टार बोर्डिङमा पढ्दा उसको घरमा धेरै जान्थे। ड्याडी मम्मी पनि साह्रै माया गर्नुहुन्थ्यो। दीक्षा त्यो बेला सानी थिइन्, बोल्न साह्रै डराउँथिन्, उत्तिकै लजाउँथिन् पनि। तर आज खुलेर उनले दादालाई पछि फोन गर्न लगाइदिन्छु भनिन्। समय कति बदलिसकेछ। खाना पाक्दै थियो, उदयले फोन गर्यो। धेरै कुराकानी भयो उसँग, तैपनि सबै कुरा फोनबाट सिद्धिने थिएनन्। बोली नै भेट्ने सल्लाह भयो। उदयसँग गर्ने कुरा मनमा साँच्दै थिएँ। मेरो पढाइबारे उसले निकै चिन्ता व्यक्त गरेको थियो। मेरो पारिवारिक तहस नहसबारे पनि उसलाई मैले केही सुनाएको थिइनँ। दिउँसो भेटौँला भनेकै ठाउँ बानेश्वर चोकमै हामीले हात मिलायौँ। के छ हालखबर, मैले सोधेँ। ठिकै छ, तिमी यस्तो, मेरो अनुहारमा हेर्दै उसले भन्यो, कथा धेरै लामो छ, हिँड कहीँ बसेर कुरा गरौँ। हामी बालाजु उद्यानतिर लाग्यौँ। पहिले पनि हामी कहिलेकाहीँ त्यही पार्कमा गएर कुरा गर्थ्यौँ। सिर्जना कता छिन्, उसलाई बाटैमा सोधेँ। श्रीलङ्कामा पढ्दै छिन्। बाइस ताराको रमाइलो पार्कमा फुलेका फुलहरू हामीलाई कुर्दै बसेका थिए। ऊ मेरो खुट्टामा हेर्दै टोलायो। उसले सबै कहानी एक एक गरेर सुनाउन मलाई आग्रह गर्यो। मैले पनि आफ्नो भोगाएका प्रत्येक कथाहरू एक एक गरेर उसलाई सुनाएँ। उसले धेरै पटक आँसु खसाल्यो मेरो कहानी सुनेर, स्तब्ध र मर्माहत पनि बन्यो। मेरो हात समाउँथे उसले भन्यो, युद्धले धेरैलाई दुःख दियो र ज्यान लियो भन्ने कुरा त नसुनेको होइन, तर युद्धमा यत्रो अन्याय र दमन जनताले सहनु पऱ्यो भन्ने कुरा चाहिँ मैले कल्पना गरेको थिइनँ। एकै परिवारभित्र त्यतिजनाको ज्यान जाँदा त्यो घरको अवस्था कस्तो भयो होला। अमर, खास युद्धको आभास पाएँ तिम्रा कुरा सुनेर। सायद सहर बजारमा बस्नेहरूले युद्धको अनुभव मेरो जस्तै गरे होलान्। केही समय मौन बन्यो वातावरण र मेरो कहानी उसलाई सुनाउँदा समय पनि धेरै बितिसकेको थियो। साथीभाइहरूका हाल समाचार मैले सुन्न पाएकै थिएन। उसलाई भने, अब तिम्रा कुरा सुरु गर। हुन्छ, तिमी छिट्टै फर्कन्छु भन्दै हामीलाई छोडेर गयौ। धेरै दिनसम्म हामी तिम्रो बाटो हेरिरहेका थियौ, तिमी फर्केनौ। पढाइ छुट्यो भन्ने एउटा चिन्तामाथि तिमीलाई के भयो होला भन्ने अर्को चिन्ता थपियो। तिम्रो खबर धेरै ठाउँमा सङ्कलन गर्न खोज्यौँ तर सफल हुन सकिएन। समय समयमा हामी तिम्रो कोठा पुग्थ्यौँ, त्यहाँ सधैँ तालचा झुन्ड्याइएको हुन्थ्यो। त्यसपछि तिम्रो मास्टर दाइलाई पनि कहिल्यै भेटेनौ। उहाँलाई भेट्न सके पनि तिम्रो खबर पाउन सकिन्थ्यो भन्ने हामीलाई ठुलो आशा हुन्थ्यो, तर उहाँले तिम्रो कोठा नै सार दिनुभयो। त्यसपछि तिम्रो खबर पाउने सबै आशा हामीले मारेका थियौँ। तिम्रो खबर पाउने आशामा सिर्जनासँगै मैले धेरै समय व्यतीत गरेँ। तिमी हराएकोमा अन्य साथीसँगै कलेज पनि स्तब्ध बनेको थियो। सिर्जना झन् तिम्रो यादमा कतिसम्म पागल जस्तै भएर हिँडिन्, बिचरी तिम्रै नाम जपेर बरबराउँथिन्। लगभग उनले पढाएको त माया नै मारिन्। तिमी दुईले घुम्दै रमाएका ठाउँ गएर आउँ भन्थिन् मलाई। तिमीले मलाई थाई नदी स्वयम्भू घुमेको कुरा पनि मैले सिर्जनाको मुखबाटै सुनेर थाहा पाएँ। स्वयम्भूको डाँडामा घुम्ने प्रत्येक जोडीको भन्दा गहिरो हाम्रो प्रेम थियो अरे। उनी भन्थिन्, हाम्रो प्रेमको अन्य मायालु जोडी यिनै डाँडामा इख गर्थे, तर भक्तजनहरू भने मनमनै हाम्रो प्रेम सफल होस् भन्ने कामना व्यक्त गर्थे। उनी भावुक हुँदै मलाई स्वयम्भू घुमाएर सुनाउँथिन्। उनको यो स्थिति साम्य पार्न सिर्जनाको बुबाले पनि तिमीलाई खोज्न धेरै मिहिनेत गर्नुभयो। तिम्रो यादले पढाइसमेत बिगारिन् उनले। बाह्र कक्षा पढ्न उनलाई धौधौ भएको थियो। दुई चारजना बाहेक परीक्षापछि साथीहरूसँग भेटघाटमा कमी हुँदै गयो। त्यसपछि झन् साथीहरू अलग अलग कोर्स पढ्न थाले। म बिई पढेँ। सिर्जना बिएमा आम संसार र पत्रकारिता पढ्न थालिन्। शारदा एमबिबिएस पढ्न बङ्गलादेश गइन्। निहार आकाश बिएससी पढ्न थाले। कमल एग्रिकल्चर पढ्न थाल्यो। बिन्दु र प्रकाश बिएससी पढ्न थाले। यसपछि हामी सबैको भेट पातलिँदै गयो। उसको कुरा सुन्दै जाँदा आफ्नो भाग्यलाई धिक्कार्न मन लाग्यो। सम्झँदै गएँ, मैले पनि यिनीहरूले जस्तै गरी पढेको भए व्यक्तिगत रूपमा यति शारीरिक नोक्सानी बिहोर्नुपर्ने थिएन। युद्धले गर्दा शारीरिक रूपमा मात्रै होइन, पढाइमा समेत आज घाइते भएँ।
जाउँ मैं दो बेबे यार, जाउँ मैं दो बेबे यार।
म अहिले युएनमा काम गर्छु। शारदा डाक्टर भएर खै कता कता हिँडिरहन्छन्। बिन्दु र प्रकाश अमेरिका छन्। ती दुईले बिए पनि गरे, कहिलेकाहीँ फोन गर्छन्। नेहा र आकाश एमएससी गरेर अस्ट्रेलियातिर छन्। कमल अहिले ठुलो आइएनजिओको कन्ट्री कोअर्डिनेटर छ। अनि सृजनाका बारेमा त तिमीलाई थाहै होला, ऊ बोल्दा बोल्दै रोकियो। के भयो? मैले सोधेँ। सृजनाको बारेमा भन्दै गर्दा उसको गला नै अवरुद्ध भयो। म पनि उसँगै चुपचाप बसेँ, उसले गरेको कुरा सम्झँदै। यसपछि ऊ निरन्तर आँसु खसारी बोल्न थाल्यो। अमर, सृजनाले तिमीलाई खोज्न के गरिनन् तर उनी सफल भएनन्। प्रत्येक मन्दिर र गुम्बाहरूमा गएर तिमीलाई छिट्टै भेट्न सकौँ भनी आराधना गर्थिन्। बिचारीले कति भगवान्लाई पुकार्दा पनि तिमीलाई भेट्न सकेनन्। तिम्रो केही खबर मात्रै पाइदिएको भए पनि उनी कति खुसी हुन्थिन्। फेरि ऊ बोल्दै रोकियो। मेरा पनि आँखाबाट थाहै नदी आँसु आएका रहेछन्। उसले मलाई नरौ भन्दै कुरा सुरु गर्यो। तिमी जिउँदैछौ भन्ने कुरा मात्रै थाहा पाइदिएको भए पनि उनी त्यति हताश हुने थिएनन्। उनले सबै आशा मारिन् तिमी जिउँदैछौ भन्ने कुराबाट। म त तिमी युद्धमै हिँड्यौ भन्ने कुरामा विश्वस्त थिएँ, तर मेरो कुरा साथीहरूले मानेनन्। सृजनालाई हामीले फेरि सम्झायौँ। बिस्तारै उनले आफ्नो होस ठेगानमा ल्याउने कोसिस गरिन्। त्यसपछि तिम्रै लागि भए पनि केही गर्नुपर्छ भनेर बिस्तारै पढ्न पनि थालिन्। तिमी द्वन्द्वमा तहस नहस भयो भन्ने सोचेर नै उनले द्वन्द्व व्यवस्थापन पर्ने निर्णय गरेकी हुन्। उनका बुबाको अपेक्षा छोरीले एमबिबिएस पढोस् भन्ने थियो, तर उनी तिम्रै कारणले मानसिक रूपमा घाइते भएन। यसरी पनि एमबिबिएस वा यस्तै अन्य विषय पढ्न सम्भव थिएन। देश असाध्यै द्वन्द्वमा गुज्रिरहेको र तिमी युद्धकै बीचमा हराएको कारण बिए गरेर द्वन्द्व व्यवस्थापन पढ्न श्रीलङ्का गइन्। अहिले उनी श्रीलङ्कामै पिएचडी गर्दैछन् द्वन्द्व व्यवस्थापनमा। तिम्रो सम्पर्क हुन्छ? म बिचैमा बोले। हुन्छ कहिलेकाहीँ, मैले प्रायः फिल्डमै हिँड्नुपर्छ। उनी पनि प्रायः रिसर्चका लागि फिल्डमै हुन्छन्। त्यो बेला सम्पर्क हुने कम सम्भावना हुन्छ, तर दुबईको फिल्ड नपरेको बेला भने हप्तामा दुई तिन पटकसम्म कन्ट्याक्ट हुन्छ। कहिलेकाहीँ मेल पनि आदान प्रदान भइरहन्छ, उसले भन्यो। मनमा पुनः शान्ति छायो। दूरदर्शी र सक्षम नेताको अभावमा जटिल बन्दै गएको नेपालको द्वन्द्व व्यवस्थापनप्रति आशा पलायो, तर मनमा अनौठो इच्छा जागेर आयो। सृजनासँग फोनमै भए पनि कुरा गर्न पाएँ। बिचरी म द्वन्द्वको आघातमा मिसिँदा जति पीडा खेपेँ त्यसको दुई गुणा बढी उनले प्रेमको तापमा पोखोलिनु परेछ। मान्छेले सोचेको सबै कुरा नहुने रहेछ भन्नेमा म पुगेँ। हाम्रा कुरा अझै बाँकी थिए। साथीहरूले राम्रो विषय पढेछन्। सबैजनाको आर्थिक हैसियत उच्च रहेको कुरा पनि उदयबाटै थाहा पाएँ। ऊ बोल्दै थियो, मेरा बुबाका लागि छोराछोरी पढाउन हजुरबुवाले धेरै सम्पत्ति जोड दिनुभएको थियो। बुबाले नोकरी गर्ने आवश्यकता कहिल्यै खट्केन। अब त म पनि कमाउने भइसकेँ। त्यस्तै शारदाका बुबा पञ्चायती व्यवस्थाका ठूला मन्त्री हुन्। बिन्दुका बुबा अहिले गनिने पार्टीका ठूला नेता हुन्। आकाशका बुबा मन्त्रालयका सचिव हुन्। कमलका बुबा पनि हाकिम नै हुन्। अनि प्रकाश चाहिँ व्यापारीको छोरो हो। भन न, अरू कसको बारेमा बुझ्न चाहन्छौ? तिम्रो यो कुरा साँचो हो र? मलाई पत्याउन गाह्रो भयो। हो अमर, तिमीसँग झुटो किन बोलौँला? त्यही पढाइ लेखाइले डाक्टर इन्जिनियर बन्ने भए त अहिले सबै डाक्टर इन्जिनियर हुन्थे। खै त गरिबहरूका छोराछोरी डाक्टर इन्जिनियर भएका यस्तो कहीँ सुनेका छौ? उसको यो कुरा मनमा साह्रै बिझ्न थाल्यो। नहोला पनि भन्न सकिनँ। जनयुद्धका बेला गाउँबस्तीमा हिँडेका दिनको सम्झना आयो। गाउँघरमा युवा युवतीलाई थर्काउँदै हामी अभियानमा लैजान्थ्यौँ, तर त्यो अभियानमा व्यापारी र हाकिमका छोराछोरी मैले कहिल्यै भेटिनँ। नेताका छोराछोरीको कुरा पनि लगभग त्यस्तै हो। लड्ने र मर्ने गरिबकै छोराछोरी रहेछन्। चुपचाप भई म जनयुद्धका दिन सम्झन थालेँ। उसले मलाई सम्झाउँदै भन्यो, छोड्देऊ अमर यस्ता कुरा, सोच्नुको कुनै अर्थ छैन। देश बनाउने भावना कसैमा छैन। राजतन्त्रको अन्त्य भए पनि राजा हुन चाहनेहरू आज धेरै छन्। एकात्मक राज्य व्यवस्थालाई संहितामा ढाल्दा सबै जात जाति भाषा संस्कृति भूगोल र स्रोतलाई हेरेर बाँडफाँड भएन भने भविष्यमा आन्तरिक द्वन्द्व सुरु नहोला भन्न सकिन्न। लोकतान्त्रिक आदर्शका कुरा जसले जति गरे पनि आखिर सबैजना आफ्नो व्यक्तिगत राजनीति उजागर गर्ने प्रयत्नमा लागेका छन्। यस्तो चाला भाकाले देश कसरी उँभो लाग्छ? हामी धेरै इतिहास पल्टाएर हेर्न सक्छौँ। गरिबी कहाँ थिएन? आन्तरिक झैझगडा र द्वन्द्व कहाँ भएको थिएन? तापनि त्यस्ता मुलुक आज विकसित राष्ट्रको कोठीमा पर्छन्। ऊ बोल्दै थियो, तर मैले प्रतिक्रिया जनाउने ठाउँ कहीँ थिएन। टाउको हल्लाएको स्वीकृतिमा नबोलेर उसका सबै कुरा सुने। हामीले आफ्ना व्यक्तिगत कुरा सुरु गऱ्यौँ। गहिरो आत्मीयता सार्दै उसले सोध्यो, अब के गर्ने सोच बनाएका छौ? केही भन्न सक्ने स्थिति छैन। काठमाडौँ त बस्छौ नि? उसले फेरि सोध्यो। अलि बसेर फर्कन्छु। घरमा गएर के गर्छौ? गर्नु त कहाँ के छ र? मैले उत्तरमै जवाफ खोजेँ। तैपनि भन न, के सोचेका छौ? हेर उदय, मेरो जीवन नै किनारा लागिसक्यो। पढ्दै गर्दा बुनेका सपना यथार्थमा सबै खाली भेटिए। अब जीवन नै कति बाँकी छ र? तैपनि सोच्दैछु, मेरो उत्तरले ऊ सोचमग्न भन्यो। छुट्टिने बेला हामीले जमलको पुलमा मम खाँदै बाँकी कुरा सिद्धायौँ। उदयसँग कुरा गर्दा मन धेरैचोटि खिन्नतातिर दौडियो। मलाई पढ्न नपाएकोमा जीवनदेखि ठूलो असन्तुष्टि रहेको थियो। आज मैले ढुक्कको जिन्दगी बिताउने नयाँ कुरा पनि सिकेँ। गरिबका छोराछोरीलाई राम्रो विषय पढ्न आर्थिक कुरा सधैँ बाधक भन्ने रहेछ। नेता हाकिम र व्यापारीका लागि मात्र यो संसार सुनौलो छ। कस्तो नियम? युद्ध गरिबले लड्नुपर्ने, त्यसबाटको फाइदा नेता र व्यापारीले लिने। म जस्ता धेरै आमाका छोराछोरीले पढ्न छोडेर पनि परिवर्तनका लागि बन्दुक बोक्यौँ। यदि उदयको कुरा साँचो हो भने के त्यो बन्दुक बोक्नको अर्थ सिद्ध होला र? कार्यक्रम श्रुति सम्वेकमा हामीले अहिले सुनिरहेको वाचन हर्क खडायतको उपन्यास देशले हारेको युद्धको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम एचिट्युन्स र बिर्ता एफएम विराटनगरको रेडियो पूर्वेली आवाज तरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा रेडियो बर्दिवास खोटाङको हलेसी एफएम सर्लाहीको रेडियो एकता मुक्तेश्वर एफएम र ढुकढुकी एफएम रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखाजिरीको रेडियो हिमाली नुवाकोट एफएम काभ्रे धुलीखेलको रेडियो सेफर्ड मकवानपुरको हेटौँडा एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सिस्ने पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर पोखराको रेडियो तरंग दमौलीको रेडियो भानुभक्त रेडियो ढोरबाराही रेडियो बन्दीपुर र स्मार्ट एफएम गोर्खाको गोरखकाली एफएम बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवलको तिनाउ एफएम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोअलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको दुर्वतारा एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम बैतडीको रेडियो सनशेर दार्चुलाको नयाँ नेपाल एफएम हुम्लाको रेडियो कैलाश जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी हर्क खडायतको उपन्यास देशले हारेको युद्धको वाचन सुन्दैछौ। अब यसको बाँकी अंश वाचन सुनौ। सृजनाले पढाइमा प्रगति गरेको कुराबाट म निकै खुसी भएँ। सायद सबैभन्दा बढी खुसी भएको दिन मेरो यो। मैले त्यो पुरै दिन पशुपति पारिपट्टि एउटा फलामी बेन्चमा बसी बागमती नदी र पशुपति घुम्न आएका मान्छेहरू हेरेर बिताएँ। खुट्टो पनि नदुखेको अनुभव गरे पुरिँदैन। सृजनाको सम्भावनाका आशाहरू मनभरि उमारे। कति धेरै इमान्दारी त थियो हाम्रो मायामा। रिस र ईर्ष्या अटाउने कहीँ ठाउँ थिएन। भेट भए आफ्नै संसारका कुरा हुन्थ्यो। एकान्त फेला परे अङ्गालोभित्रै कसेका हुन्थ्यौँ। सगौलको भेटमा आँखाको इसारामा खेलिरहेका हुन्थ्यौँ। प्रायः सबै दिन खुसी खुसीमा बितेका हुन्थे। उनको समस्यामा म अघि लाग्थेँ। मेरो पीडामा उनी काँध थाप्थिन्। भास्करजीले बेलुका आजको दिनबारे सोध्नुभन्दा पहिल्यै मैले सबै कुरा उहाँलाई सुनाएँ। साह्रै खुसी हुनुभयो उहाँ। उदयले बिहानै फोन गर्यो। अफिसमा छुट्टी लिएछ। आज दिउँसो भेट्ने कुरा भयो। अस्ति बालाजु उद्यानको बसाई रमाइलो भएको थियो। फिल्डतिर हिँड्नुपर्ने भएकोले फुर्सद धेरै कम पाउने रहेछ। उसले छुट्टी मिलाएर फेरि अर्को दिन भेटौँला भनेको थियो। भास्करजी खाना खाएर हिँडिहाल्नु भयो। उदय पुग्ने समय अझै भएको थिएन। नुहाउनु भनेर बाथरुममा छिरे। चिसो पानीको फोहोरामा गुम्सेको फोहोर सफा गर्दा फुर्तिलो अनुभव गरे। बानेश्वर चोकमा सधैँ पत्रिका फिजाएका हुन्थे। उदय पुगुन्जेल चोकमै पत्रिका हेरेरै समय खर्चे। ऊ आइपुग्यो। हिजोको चाहिँ कहाँ जाने भन्ने बारे हाम्रो केही सल्लाह भएन। सहिद गेट एनएससी न्यू रोड हुँदै हामी हनुमान ढोका गएर बस्यौँ। जीवनका तितामिठा कुरा जति गरे पनि नसकिने रहेछन्। ऊ मलाई छिनछिनमा सिर्जनासँग बितेका कुरा गरेर झस्काउँथ्यो। केही समय चुपचाप लाग्थ्यो फेरि, अनि समय समयमा मोबाइलको स्क्रिनमा सिर्जनाको नम्बर खेलाउँथ्यो। मोबाइलबाट स्विच अफ भएको आवाज आउँदा म झस्सँग हुन्थेँ। हिजो बेलुका मैले सृजनालाई तिम्रो सबै कुरा लेखेर मेल पठाएँ। त्यो मेल पाउने बित्तिकै उनी फक्कै फोन गर्छिन्। बिचरा तिमी काठमाडौँ पुगेको खबर सुन्दा कति खुसी हुन्छन् होला। मान्छेलाई टाढा र नजिक बनाउने भरपर्दो माध्यम सम्पर्क नै हो अमर, उदयले भन्यो। मेरो मनमा छुट्टै तरङ्ग उत्पन्न भयो। सृजनासँग बिताएका पुराना क्षण झलझरी आँखामा ठोकिन थाले। धेरै कुरा गुमाइसकेको मेरो मनले फेरि केही पाएको अनुभव गर्न थाल्यो। बाटो बिराएको क्षणमा नयाँ मार्ग फेला पारे झैँ ममा थप ऊर्जा थपिएको महसुस भयो। उसले बालापनका कुरा सुरु गर्यो। एउटै थालीमा भात खाँदा र रात दिनसँगै बस खेल गर्दा हामी एकअर्कामा कति नजिक थियौँ। बाल्यकालमा गरेका कार्य ऊ अझै बिर्सेको रहेनछ। धेरैपटक उसले पुराना कुरा दोहोऱ्यायो। सिर्जना, तिम्रो बारेमा अझै चिन्तामा छिन्। तिमीलाई एकचोटि भेट्न मात्रै सकेमा उनी जीवनमा ठूलो सफलता भएको अनुभव गर्नेछिन्। तिम्रो निम्ति पढ्ने प्रण बोकी उनी हिँडेकी छिन् यहाँबाट। तिमी काठमाडौँ आएको खबर पाउने बित्तिकै उनी अवश्य, ऊ बोल्दै थियो। म पनि सिर्जनाको कल्पनामा हराएँ। सिर्जनालाई भेट्ने आशामा उनीसँगका अतीतका दिन सम्झदै गएँ। एकान्त कोठाभित्र खेलिरहेको बेला उनी जीवनको योजना बनाउँथिन्। पढ्ने, उमेर हुँदासम्म दुवैले जागिर गर्ने अनि जीवनको अन्त्यतिर समाजसेवामा जुट्ने। मलाई उनका सबै योजना राम्रा लाग्थे। एक्लो कोठामा टाँसेरै कुरा गर्न आनन्द लाग्थ्यो। उनले मलाई खेलाउँदा म पनि निसङ्कोच उनको खेलमा सहभागी हुन्थे। उनी मेरो खेलमा औधी खेल्थ्यौँ। शरीर छुने खेल, निडर भएर स्खलित नहुने खेल, शारीरिक सम्पर्कभन्दा पनि स्पर्श र चुम्बनमा हामी बढी भिज्थ्यौँ र सन्तुष्टि पनि हामी यसैमा हुन्थ्यौँ। प्राय सिर्जना नसम्झेको दिन हुँदैनथ्यो। अहिले झन् कुनै क्षण बाँकी छैन उनी नसम्झेको, तर उनले मेरो सबै वास्तविकता थाहा पाए कति धेरै रोइन्। त्यो क्षण म उनीसँगै भए कति सम्झाउँथे होला। खुट्टाको उपचारका लागि धेरै अस्पताल धायौँ दुईजनाले। धेरैजना डाक्टरहरूसँग परामर्श लियौँ। आर्थिक कुराको मेन्टेन गर्न गाह्रो हुने देखियो। समाधानका लागि युद्ध लड्दा चिने जानेका सबैसँग भेटघाट गराउनु भयो भास्करजीले। साथीहरूको विचार र व्यवहार धेरै फरक भएको मैले पाएँ। युद्ध लड्दाको भावना र विचार यति चाँडै कसरी परिवर्तन भएछ? कतै नहल्लिने गरी अड्कियो यो प्रश्न मेरो दिमागमा। भास्करजीसँग यो विषयमा धेरै बहस गरेँ, तर सोझा र इमान्दार कार्यकर्तालाई कुनै पनि राजनीतिक दलले उठाउँदैन भन्ने कुरा मैले सत्य भएको पाएँ। अभाव भए पनि चाकरी होइन, दुःख गर्नुपर्छ भन्ने भास्करजीको विचारमा कुनै परिवर्तन छैन। उपचारका लागि व्यक्तिगत रूपमा उहाँले कसैसँग हात नथापौँ भन्नुभयो। मलाई पनि उहाँको कुरा ठिकै लाग्यो। मन्त्रालयबाट पाउने सहयोगका लागि धाउन थालेका दिन भने नगण्य भइसकेका थिए। आजभोलि सिंहदरबार छिर्न हामी सजिलै सक्ने भएका थियौँ, किनकि भास्करजीले यसका लागि नयाँ बाटो फेला पार्नुभएको थियो। उहाँको पछि लागि सिंहदरबार र पुलचोक धाउँदा धाउँदा म धेरै थाकेँ। काठमाडौँमा उदय र भास्करजी नै नजिकका आफन्त जस्ता भए, तर जिन्दगी साह्रै खलो लाग्यो। संसार विचित्रको लाग्ने रहेछ यस्तो बेला। आफन्तबारे कल्पना गर्दै जाँदा घरको आँगनीमा पुगेर झसँग बिउजन्थे र अनायासै आँखामा आँसु आइरहेका हुन्थे। कसैले नदेख्ने गरी म आफ्नो आँसु भित्रभित्रै लुकाउँथे, भित्रभित्रै रुन्थे। उदयले धेरै दिनरात मसँग बितायो। ऊ साह्रै चिन्तित छ मेरो हालतदेखि। मलाई हेर्दै ऊ भक्काउँछ र आँसु पनि उत्तिकै बगाउँछ। के गर्नु, मेरा कारणले उदय र भास्करजीले धेरै दुःख पाए। उदय भास्करजीको अभिभावकीय भूमिकाको पटक पटक प्रशंसा गर्छ अनि मलाई रिसाउँदै भन्छ, कति उहाँलाई नै दुःख दिन्छौ, तिमी व्यस्त छौ, उहाँ अलि फुर्सदमा हुनुहुन्छ, म उसलाई सम्झाउँदै भन्छु। एक्लो हुँदा कल्पनामै हराउँछु। अतीतका दिनहरू सम्झँदै जाँदा सागरमा डुबेझै उकुस मुकुसमा छटपटिएको हुन्छु। साराका लागि छटपटिँदै बाहिर निस्कदा संसार खिन्न लाग्दो देखिन्छ। आत्तिएको ढुकढुकीलाई लामो श्वासले शान्त पार्छु। कस्तो छ, फोन गरेर उदय भन्ने गर्छ, आरामै भएको बताउँछु। युद्धको बेला घाइते उनीहरूका घाउ अहिले कति दुखिरहेका होलान्, बिचराहरू जिन्दगीभर दुःख पाउने भए, भास्करजी निराश भएर भन्नुहुन्छ। तर भास्करजी दुःख सहनुको कुनै सीमा नै हुँदैन रहेछ। मर्नुको विकल्प नै दुःख सहनु हो भने संसारप्रति आशा भएकाहरू जिन्दगीदेखि किन हार खालान् र देशको मुहार फेर्ने उनीहरूको धोको अझै पुरा भएको छैन। म उहाँको कुरामाथि जवाफ फर्काउँछु, उहाँकी पत्नीले पनि दुनैको आक्रमणमा शहादत प्राप्त गर्नुभयो, उहाँको मन अझै कति दुखिरहेको होला। यी धेरै घटनाबाट मैले साथीत्वको अर्थ जाने, तर सबैले साथीत्व बुझ्न सक्दैनन् भन्ने कुरा पनि महसुस गरेँ। कुनै बेला साथीत्व आवश्यक हुने समय चाहिँ अवश्य आउने रहेछ। सुख दुःख सबै बेला म सिर्जनालाई सम्झन्थेँ। यो बानी पनि मलाई उनीले पारिदिएकी हुन्। अहिले झन् कुनै रात खुट्टाको घाउले असह्य पीडा दिएमा भास्करजीलाई बिउझाएर सिर्जनाका कुरा सुरु गर्छु। पीडा दूर भएको पाएमा निद्रा लुक्दै आउँछ मसँग खेल्न। आजभोलि मनभित्र अनेक कुरा खेल्ने गर्छन्। उपलब्धि थोरै भए पनि युद्धको समाप्तिपछि आगमन भएको शान्ति आज धेरै टाढा गइसक्यो। म जस्तै युद्धमा भाँसिएर घाइते भएका दाजुभाइ गाउँघरमा कति कन्दै छटपटाइरहेका होलान्। युद्धको निशानी उनीहरूको जीवनमा छाप बनेर बसिरहेको छ। के गर्नु, यो देशमा केही गरौँ भनेर लाग्नेहरू कोही छैनन्। अरूले बनाइदिएको खानाका लागि मात्रै झैझगडा भइरहेछ। देशप्रेम र राष्ट्रियता कसैमा छैन। सहमति र सहकार्यको पाठ सबैले बिर्सँदै गएका छन्। भास्करजी पत्रिका चाहिँ बिहानै ल्याइहाल्नुहुन्छ। प्रत्येक घटनाहरूसँग नजिक बनाउन समाचार पत्रले ठूलो भूमिका खेल्ने गर्छ, तर आजभोलि अभाव र पीडाका कारण आत्महत्या गरेको समाचार प्रत्येक पत्रिकामा पढ्न पाइन्छ। महँगी, भोकमारी, लुटपाट र अपहरणका घटना पत्रिकामा नआएको दिनै छैन। युद्धले देश पुरै घाइते भएको अवस्था छ। भौतिक संरचना निर्माण गरेको समाचार कुनै पत्रिकामा लेखेको देखिँदैन। विकासका योजना, उच्च आर्थिक वृद्धि दर, जनतालाई राहत जस्ता सकारात्मक पक्षको बारेमा लेखेको समाचार कहिल्यै पढ्न पाइँदैन। आज पनि उस्तै खबर। कर्णाली प्रदेशमा भोकमारी, तराईतिर डेङ्गु रोग, विस्थापित अझै घर फर्केनन्, द्वन्द्व पीडितले राहत पाएनन्। शान्ति र संविधान विषयक अन्यलता सम्बन्धी समाचारमा मान्छे त्यति चासो राख्दैनन्। आजभोलि जनताले यो कुरा झुटो ठानिसके। गाउँघर कति याद आउँछ। मास्टरनी बाउजूले घर छोड्ने बेला फोन गर्दै गर्नु भनेको सम्झदा मेरो मन गाउँघरमै टुल्ने गर्छ। विस्थापितहरू प्रायः गाउँ फर्किसके। मास्टरनी बाउजूले अस्ति फोनबाट भन्नुभयो, सुमी फोनमा प्रत्येकचोटि रोइरहेकी हुन्छे। क्यान्टोनमेन्टमा साह्रै समस्या छ। हावापानी परिवर्तनसँगै विभिन्न रोगले छापामार सेनाको शिविरमा आक्रमण गर्छ। समायोजन व्यवस्थापन र पुनर्स्थापना सम्बन्धी आफ्नो पार्टीले स्पष्ट धारणा बाहिर नल्याउँदा सबैजना चिन्तित छन्। उनले रुँदै सुनाएकी थिइन्। माओवादी जनमुक्ति सेनालाई पनि अब बन्दुक युद्ध लड्ने इच्छा छैन र दुश्मन शब्द चकारी कसैलाई गाली गर्ने मन छैन। देशका भौतिक संरचना आफैले बनाउनुपर्ने कुराको महसुस गरे होलान्। भास्करजीसँग धेरै छलफल हुन्छ यो विषयमा। उहाँ अहिले पनि पार्टीको पूर्णकालीन कार्यकर्ता हुनुहुन्छ। अब अर्को जनविद्रोह भने जति सजिलो छैन। धेरै कार्यकर्ताका अनुसार बन्दुककै बलमा सत्ता कब्जा गर्न झनै गाह्रो छ। उहाँ भन्नुहुन्छ, अयोग्य बनाई घर फर्काइएका जनमुक्ति सेनाहरू धेरैजनाले आत्महत्या गरेको समाचार सुन्दा मन साह्रै निराश भयो। बिचराहरू जिते योद्धा हारे शहीद भन्दै युद्धको मैदानमा तल्लिन हुन्थे। आज तिनीहरू न त योद्धा साबित भयो न त शहीद नै। यी कुराले केही गर्न सक्छु भनी उब्जेको आँट त्यसै सेलाउँछ। मनबाट आशाका फूल हराउँदै गए। मेरो संसार आज शून्य छ। खुट्टाको घाउ बल्झँदै जाँदा मेरो दुनियाँ दुःखतिर दौडिरहेको छ। म भित्रको दुनियाँ नेपालको राजनीति झैँ अल्मलिएको छ। मनमा कुरा खेल्दै जाँदा दिन बितेको थाहै हुँदैन। काठमाडौँमा धेरैजना द्वन्द पीडितहरू भेटे। पीडा फरक भए पनि दुखाइ एउटै थियो। फरक फरक दुःखका कहानी सुन्ने अवसर पाएँ तिनीहरूबाट। उदय र भास्करजीले मलाई कहिल्यै एक्लो अनुभव गर्न दिनुभएन, तर काठमाडौँ तडपिँदै हिँड्दाको अनुभव चाहिँ धेरै बटुले। सधैँ पीडासँग नजिक पाएँ, अभावमा पनि दुःखसँगै सम्झौता गरी जीवन चलाएँ। दिनरात दुःख र पीडासँग सम्झौता गर्दा मानसिकता घाइते नै हुने रहेछ। र पनि जीवनदेखि हार खाइन। निष्पिक्रीसँग जीवनलाई काठमाडौँको चौघेरोमा घसिरहेको छु। धेरै दिन भास्करजीको पछि लागेर जनयुद्धका सहयात्रीहरूसँग भेटघाट गरेको थिएँ। सिंहदरबार, बानेश्वर र बालोटार वरिपरि घुमिरहेको नेपाली राजनीतिक नजिकबाट निहाल्ने अवसर पनि पाएको थिएँ। देशको राजनीति कचहरी बागबन्डामै सीमित बनेको छ। जीवनको अन्तिम घडीमा आमाले लेखेर छोड्नुभएको चिठी एकपटक हेर्छु। चिठीको सारमा देशको व्याप्त सङ्कट झल्कन्छ। गुलामी र चाकरीको नजिक म कहिले रहन सकिनँ। म जस्तै आफन्त गुमाउने कसैले पनि आज शान्तिको सास फेर्न पाएका छैनन्। जनयुद्धमा घाइते भएकाहरूका घाउ कुहिसके, तर कसैबाट त्यस्ता व्यक्तिको खोजी भएको छैन। युद्धका बेला धुम्च नभई निर्माण हुँदैन भन्ने हाम्रो भनाइ थियो। यथार्थमा आज यो भनाइ झुठो ठहरिँदा ठुलै छाँगाबाट खसेको अनुभव मनमा हुन्छ। युद्धमा ध्वंस गरेका कुनै पनि कुरा हामीले बनाउन सकेनौँ, न त नयाँ कुरा नै निर्माण गर्यौँ। भएका संरचना सबै नासिँदा हामी आज शून्यमा झरेका छौँ। वर्तमान सधैँ नयाँ भएर आउँछ, तर त्यो बेला हामीले भविष्यलाई कति पनि नजरअन्दाज गरेनौँ। नयाँ नेपालको हल्ला मात्रै उठायौँ, करतुत केलाउन सकेनौँ। हामी बीचको तिक्तता साम्य नभएसम्म जनताको इच्छा कहिल्यै पुरा हुने छैन। वर्गीय असमानता समान गर्नका लागि भन्दै शहीदहरूले युद्धमा आफ्नो ज्यान सुम्पेका थिए। बाँकी जनताले पनि युद्धमा कहिले सुख पाएनन्। सर्वसाधारण जनता अभियानमा हिँड्दा हिँड्दा थाकेका हुन्थे, तर अभियन्ताहरूलाई ढिँडो र सुक्खा रोटीले भए पनि खानाको जोहो मिलाइदिन्थे बुढा आमाबाले युद्धमा। आज जनताले युद्धको बेलाभन्दा बढी शास्ति पाइरहेका छन्। युद्धमा मुक्तिको आवाज बाँड्दै भूमिगत भएका नेता आज सहर बजारमा शान्तिको आवाज बाँडिरहेका छन्। तर शान्ति मरेतुल्य बनिरहेको छ। नेताहरू आफ्नो स्वार्थ प्राप्तिको रटान कहिले छोड्दैनन्। काठमाडौँको लामो बसाइमा पनि मैले ती नेताहरूलाई भेट्न सकिनँ। मनभित्रको पीडा बिसाउने योजना थियो, तर तिनीहरू जितेकै स्वाङ गरिरहेका छन्। समग्र देशले हारेको अनुभव उनीहरूलाई अझै भएको छैन। सामान्य घटनामा ज्यान गुमाउने व्यक्तिलाई पनि शहीद मान्नुपर्ने रे। राष्ट्रियताका निम्ति प्राणको बाजी दिएका शहीदको रगतमाथि आज अन्याय भइरहेको छ। अहिले नेपाली जनताको भाग्य रोका गर्ने समय थियो, तर नेताहरूले समयको महत्त्वलाई बुझ्न सकेनन्। आफ्नै सम्पत्तिमाथिको भ्रष्टाचारीमा आफ्नै जनतालाई ठगेर खाँदैछन् नेताहरू। तर यो सुनौलो अवसर नेपाली जनताका लागि सार्थक साबित गराउन सकिएन भने नेताहरूले इतिहासको कालखण्डमा कालो सूचीमा पर्न सक्ने कुराको अनुमान अझै गरेनन्। यस्ता कुरा सम्झँदै जाँदा मन स्तब्ध हुन्छ। भास्करजी पनि आफ्नै समस्यामा हुनुहुन्छ। मैले पनि अभाव र समस्यासँग जुधेर काठमाडौँमा धेरै दिन बिताएँ। दिन र रातहरू अस्वाभाविक ढङ्गले बितिए। भास्करजी मेरो बारेमा धेरै खोजीनीति गर्नुहुन्छ। उदयले फिल्डमै हिँड्नुपर्ने हुँदा मलाई उसले समय नै दिन पाएको छैन। फोनमा भने हाम्रा धेरै कुराकानी हुन्छन्। काठमाडौँको बसाई अस्वाभाविक जस्तै लाग्न थाल्यो। फोहोर मङ्गी र हडताल चरम अवस्थामा देखिँदो छ। चोरी डकैती हत्या लुटपाट र अपहरण बढ्दै गएको छ। प्रशासनको रेखदेख र चेक जाँचको अभावमा जनताहरू प्रत्येक ठाउँमा लुटेका छन्। सरकार मौन भएर बसिरहेको छ। यस्ता कुराको गहिराईमा डुब्दै जाँदा देशले हारेको सङ्केत म पाउन थाले। सधैँ उदय र भास्करजीको झन्झटिलो बनेर काठमाडौँ बस्नको कुनै अर्थ देखिन। बरु गाउँघरमै द्वन्द पीडितहरूसँग बसेर दुःख साटासाट गर्नु बेस होला भन्ने लाग्यो। घर फर्कने निर्णय गरे।
सावरी सूरत मोहनी मूरत नीरखत है मुंह पे बार बार
उदय फिल्डबाट आज काठमाडौँ फर्केको रहेछ। भोलि भेट्ने योजना बनायौँ। भोलिका खाना खाने बेला भास्करजीलाई पनि घर फर्कने कुरा बताएँ। यो ठाउँमा बस्ने रहर पनि सकिएको थियो। बेलुका यो अघिका सबै घटना मनभित्रै केलाएँ। भास्करजीले खाना पकाउँदासम्म मैले आफूसँग ती यावत कुराको समीक्षा गरेँ। खाना खाउँ भन्नुभयो भास्करजीले। खाना खाएर सृजनालाई दुई शब्द रङ्गाउन मैले पत्र कोर्न थालेँ। पत्र कोरेर मैले पुरै सृजनालाई बताएर व्याख्या गर्ने एउटा लामो पत्र बनाएँ। घर फर्कने अघिल्लो दिन उदयले मलाई आफ्नो घरमा लग्यो। अङ्कल आन्टी बहिनी लगायत सबैलाई भेटेँ। पहिलेकै माया दोहोऱ्याउनु भयो अङ्कल आन्टीले। दीक्षा बहिनीको पढाइ धेरै राम्रो रहेछ। त्यो दिउँसोको खाजा उदयको घरमै खायौँ। आन्टीले छुट्टिने बेलामा कफी खाउँ भन्नुभयो। भोलि बिहानै मैले काठमाडौँ छोड्ने निर्णय गरेको थिएँ। उदयले मलाई कोठासम्म छोडिदियो। अघिल्लो राति सृजनालाई लेखेको पत्र उसको खल्तीमा राख्दै भने टाइपिङ गरी सृजनालाई मेल गरिदिनु। केही नबोली लामो हेराइ उसले मतिर लगायो। फेरि फर्कन्छु तिमी जाऊ मैले उसलाई भने। हुन्छ छिट्टै फर्कनु। हात मिलाएर ऊ आफ्नो बाटो लाग्यो। भास्करजी ढिलो कोठा पुग्नुभयो। म निद्रा नलागेरै खटियामा पल्टेको थिएँ। खटियाको छेउमा बस्दै उहाँले भावशून्य अनुहारमा भन्नुभयो, साह्रै हतार गर्नुभयो तपाईँले, अलि बसेको भए उपचार पनि भइहाल्थ्यो नि। तपाईँले मलाई गर्नुभएको सहयोगले साह्रै ऋणी भएको छु भास्करजी। समय मिलाएर फेरि फर्कन्छु। पर्याप्त समय मिलाएर दुःख साटासाट गरौँला। गाउँ पुरै सुतेको थियो। चकमन्न अँधेरी रातमा मेरो आगमनमाथि कुनै रोकटोक थिएन। छिटो गतिमा हिँड्न सकेको भए सायद छिट्टै घरमा पुग्थेँ। खुट्टाको दुखाइले हिँड्दा साह्रै ढिलो भयो। पैतालाको आवाज लुकाउँदै निशब्द म घरको आँगनीमा पुगेँ। घरको मूल ढोका र झ्यालहरू सबै बन्द थिए। एक्लो घर अँधेरी रातसँग आफू एक्लिएको गुनासो पोख्दै थियो। मूल ढोका उघारेँ। पानीको साह्रै प्यास लागेको थियो। धारामा गएर पाँच अञ्जुली जति पानी खाएँ। भोक पनि साह्रै लागेको थियो। मास्टरनी बाउजूले बिहानै म आएको चाल पाउनु भएछ। मूल ढोका ढकढकाउँदै बिउ जानुभयो। उहाँलाई मेरा सबै कुरा सुनाए। मलाई हेर्दै उहाँ टोलाउनु भयो। बाउजूको अनुहारमा पनि कुनै आशाका बिन्दुहरू देखिन। उहाँको हेराइमा पनि मैले निराशा मात्रै पाएँ। समग्र देशवासी आज नेताको कैद खानामा बन्धक हुँदा मनमा उकुसमुकुस छाउनु कुनै नौलो कुरा होइन। तर बाँचुन्जेल जनताले दुःख खाँदा पनि भावी सन्तानको बाटो फराकिलो देखिँदैन। देशवासीका नाममा नेताले गरेको कुनै पनि काममा गर्व गर्ने ठाउँ छैन। बाउजूको एकहोरो हेराइलाई बिउजाउँदै मैले भने, घाउ पहिले जति दुख्दैन, निको हुँदै गएको छ। बिस्तारै भए पनि हिँडुल गर्न सक्छु बाउजू। दाजुको हालखबर सोधेँ उहाँसँग। आजभोलि सबै कुरा राम्रै रहेछ। स्कुलमा सन्तोषसँग पढाउन पाइँदो रहेछ। खाना खान उतै आउनु भन्दै हिँड्नु भयो। म पनि धारातिर गएँ। गाउँका आफन्तहरू मलाई हेर्दै टोलाउँथे। सबैको नजर मेरो खुट्टामै हुन्थ्यो। गाउँमा आजभोलि त्यति साह्रो हत्याको खेती चाहिँ भएको छैन। मास्टर दाईले खाना खाने बेला भन्नुभयो, तर कर्णालीमा भोकमारी भने बढ्दै जान थाल्यो। आर्थिक पीडाबाट धेरैजनाले ज्यान फालिसके। यहाँ मान्छेलाई न्यूनतम आवश्यकता पूर्ति गर्न पनि धौधौ भइरहेको छ। कर्णाली प्रदेश अभावै अभावमा बाँचेको छ। यहाँ सम्भावनाहरू धेरै भए पनि राज्यको ध्यान कहिल्यै पुगेन। बालबालिकाले स्कुल पुग्न घन्टौँ लाग्ने बाटोमा पैदल हिँड्नुपर्छ। सुत्केरी दिदीबहिनीहरूले कहिले अस्पतालमा गएर स्वास्थ्य जाँच गराउन सक्दैनन्। अस्पताल भएको ठाउँमा डाक्टर हुँदैन, डाक्टर भेटिने ठाउँमा औषधि हुँदैन। समय समयमा हुने भोकमरीले गरिब जनताको मनमा सधैँ चिन्ताको आगो जलिरहेको हुन्छ। सबै छरछिमेकीलाई दुखाउने रहेछ मेरो चिन्ताले। उहाँहरूसँगको भेटमा यो कुरा सजिलै बुझ्न सकिन्थ्यो, तर गाउँघरमा तमाम घाइतेहरू द्वन्द्वले छोडेको नासोलाई अझ बिर्सन सकिरहेका थिएनन्। उनीहरूको मनमा द्वन्द्वको नासो फुर्दै गएको छ। भाइ अझै फर्केन, न त केही खबर नै आयो उसको। सायद अब फर्किन्न होला। मेरो भाइ जस्तै धेरै दाजुभाइको खबर अहिलेसम्म आएको छैन। तिनीहरू जिउँदैछन् कि मरे भन्ने कुरा सम्मको टुङ्गो छैन। मात्र आफन्तहरू आउने बाटो चियाइरहेका छन्। खबर जस्तै आए पनि बरु चित्त बुझाउँथे। आमा बिदा हुनुभयो। भाइको खबर नआउँदा यो धरतीबाट यस्तै द्वन्द्वको बेला बेपत्ता पारिएका आफ्ना आफन्तहरूको दुखाइले छरपट्टिका गाउँघरमा धेरै छन्, जसले बाँच्नुको अर्थ समेत भुल्दै गएका छन्। उनीहरूले देशप्रतिको आशा मार्दै गएका छन्। नेताहरूले हार्ने खेल खेल्दाको अवस्थालाई हेर्दै आँसु झारिरहेका छन्। यी कुराले मनलाई दिगदारी बनाउँछ। एक ठाउँमा कहीँ बस्न मन लाग्दैन। जता पनि पीडामा छटपटिएकै भेटिन्छन्। उनीहरूका दुःखका आलाप सुन्दा मन वैराग्य भएर आउँछ। खुसीको अनुभूति कसैमा छैन। सबैका मुखबाट तिरस्कृत आवाज मात्रै सुनिन्छन्। मन रिङ्गिँदै जाँदा एकान्त वातावरणको खोजीमा हिँडौ झैँ लाग्छ। उदय र भास्करजीले आरामसँग गाउँ पुगेको जानकारी फोनबाट गरे। सुमी शिविरमा साह्रै बिरामी रहेछ, बाँच्ने आशा थोरै छ अरे। फोनबाट उसले यो कुरा रुँदै भनी, शिविरका छापामारहरू धेरैजनामा जन्डिस देखेको छ अरे। गाउँमा जो पनि दुःखकै कथा सुनाउँछन्। छिमेकी सबैले शान्तिको आश मार्दै गएका रहेछन्। युद्धपछि कर्णालीवासीले पनि नौलो सपना सजाएका थिए। आज ती सपना सपनामै सीमित रहने कुराको चिन्ताले फिरुलिरहेको छ यिनीहरूलाई। राज्यले हेर्ने दृष्टिकोणमा कुनै नौलोपन ल्याउँछ कि भन्ने यिनमा आशा जागेको थियो। समयसँगै घट्दै गएका असम्भावित घटनाले यिनीहरूको आशामा तुसरापात देखियो। उदयसँग भेट नहुँदासम्म काठमाडौँका गल्लीहरूमा सृजनालाई धेरै खोजेँ। पहिलेसँगै हिँडेका रोड र गल्ली अनि बसोट गरेका ठाउँ उस्तै थिए। त्यहाँ सिर्जना कहीँ थिएनन्, तैपनि खोज्दै हिँड्थे। त्यो बेला भोक प्यास र पीडा बिर्सेको हुन्थे। घरमा एक्लै दिन बिताउँदाको क्षण साह्रै बोझिलो हुने रहेछ। खानाको जोहो मिलाउन नै गाह्रो हुन थाल्यो मलाई। धेरै दिन छिमेकीका घरमा गएर पनि दिन बिताएँ। छिमेकीले दिने मायामा भने कुनै कमी देखिँदैन। नेताको स्वार्थी खेलले जातिहरू विघटित हुँदै गए पनि सिङ्गो समुदायको भावनामा भने एकरूपताको कुनै कमी नै छैन। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन हर्क खडायतको उपन्यास देशले हारेको युद्धको वाचन हो। यो वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयुटीआई श्रुति @unn.com.np। हवस् त, अर्को साता हर्क खडायतको उपन्यास देशले हारेको युद्धको अन्तिम श्रृङ्खला लिएर आउनेछौं। त्यसअघि मंगलबारको श्रृङ्खलामा नगेन्द्र नेउपानेको उपन्यास दरबार बाहिर कि महारानीको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।